जी फरमाइए।
साहब हमने एक देवबंदी इमाम की वीडियो देखी थी, तो उसमें वो कह रहा था कि ना आला हजरत को फाने हदीस में महारत नहीं थी और ना अस्माउर रिजाल का इल्म था।
सबसे पहली तो ये बात बताइए कि आपने वीडियो देखी क्यों, समझ गए ना? ये तो बिल्कुल ऐसी बात है कि मैं गड़े में कूदा और वहां मुझे कील लग गई, तो आप कूदे क्यों गड़े में? सबसे पहली बात कि हमारे उलमा ने बेदीन बद मजहबों की तकरीरें सुनने से मना किया। वजह क्या है? जब वो आपके सामने अपने अकीदे को बयान करने के लिए कुरानी आयतें पढ़ें, हदीसें पढ़ें, तो आप तो कहेंगे कि भाई हमारे मौलवी गलत कहते हैं, तो कुरान और सुन्नत के मुताबिक बात कर रहा। कि आप कोई मुहद्दिस आजम पाकिस्तान थोड़े लगे हुए हैं कि आप समझ जाएं कि ये कहां डंडी मार रहा, क्या कर रहा, वगैरह वगैरह। और दीन की बातें ना कभी कभी शैतान भी करता है। मिश्का शरीफ में है बहुत तवील हदीस, हुजूर अलैहिस्सलाम ने ज़कात के माल पर हजरत अबू हुरैरा रदियल्लाहु अन्हु को पहरेदार बनाया, इसकी निगरानी कीजिए। एक शख्स चुराने के लिए आया, हजरत अबू हुरैरा ने पकड़ लिया, बड़ी तवील हदीस। तीन दफे ऐसा हुआ, तो तीसरी मरतबे जब पकड़ा तो उस चोर ने कहा कि अबू हुरैरा, मैं तुमको ऐसा वजीफा बताऊंगा कि तुम रात में अगर पढ़ लो तो सुबह होने तक शैतान तुम्हारे करीब नहीं आएगा। कहा कि बताओ वजीफा क्या? कहा रोज सोते में आयतुल कुर्सी पढ़ लिया करो, सुबह होने तक शैतान तुम्हारे करीब नहीं आएगा। जब हुजूर अलैहिस्सलाम के सामने हजरत अबू हुरैरा रदियल्लाहु अन्हु पेश हुए, तो हुजूर ने फरमाया क्या हुआ रात के चोर का? हुजूर सब जानते थे। कहा हुजूर मैंने पकड़ लिया था और मेरा इरादा तो था कि आपके पास ले आऊं, मगर वो माजरत करने लगा, छोटे छोटे बच्चे हैं, छोड़ दो, आइंदा नहीं करूंगा, मुझे रहम आ गया, मैंने छोड़ दिया। क्या वजीफा बताया उसका? वजीफा उसने ये बताया कि रात में अगर तुम ये पढ़ लो तो सुबह होने तक शैतान तुम्हारे करीब नहीं आए। हुजूर अलैहिस्सलाम, अबू हुरैरा तुम्हें पता है तीन दिन से तुम्हारा मुखातिब कौन था? कहा हुजूर अल्लाह उसका रसूल बेहतर जाने। फरमा खुद शैतान था कम्बा, लेकिन ये उसने बात तुमसे सही बताई। तो कभी कभी शैतान भी ऐसी बातें करता है, तो दूसरों की बातें सुनेंगे तो अपने दीन में तशकीक पैदा होगी कि शायद हमारा दीन जो है उसमें कोई शुबा है। ये जो आयतें पढ़ रहा है, ये कर रहा है, वो कर रहा है। मिर्ज़ा गुलाम अहमद भी तो आयतें पढ़ के लोगों को समझाता था, हदीसें पढ़ के लोगों को समझाता। अब उसमें क्या होता है, ये पूरा फन है जो पढ़ना पड़ता है। कभी कभी कुरान मजीद की आयत में जो जाहिर होता है वो मुराद नहीं होती, जो मुराद है वो जाहिर नहीं होती। कुछ मुताशाबेहात भी हैं कि फिर हम उसमें हुजूर अलैहिस्सलाम के अकवाल देखेंगे, मुफस्सरीन के अकवाल देखेंगे, तब जांच पड़ताल के बाद एक मसला निकलता। यानी कि कोई आदमी तुमसे कहे भाई कहां जा रहे हो? का नमाज के लिए जा रहा हूं। तुमने कुरान की आयत ना पढ़ी ला तकरबुस सला, कि मत जाओ नमाज के करीब? वाह भाई, ये तो कुरान की आयत पढ़ रहा। और वो ये इसने बताया नहीं, वाम तुम सोकारा, जब नशे की हालत में हो तो मस्जिद की तरफ मत जाना, नमाज नहीं पढ़ना। तो इस तरह के शुकूक और शुबहात पैदा होते हैं, एक बात। दूसरी बात, बहुत सी चीजें आप अगर जहन में रखें खुद मसाइल हल पैदा हो जाएं। मैंने गुज़िश्ता ही इतवार को आपसे ये कहा था कि आला हजरत इमाम अहले सुन्नत के किताब का ऊपर का सफा मैंने निकाल कर किसी वहाबी को दिया और कहा इस किताब को पढ़ो। उसने कहा ये तो अपने फन का इमाम नजर आता। तो फिर बताया मैंने, ये तो मौलाना अहमद रजा खान साहब का रिसाला, सब मुनीरुल ऐन, अंगूठे चूमने का एक मसला है जिसमें पूरे फन हदीस पर उससे बेहतर किताब आपको दुनिया में नहीं मिली। यानी एक जगह जो मसा इकट्ठा किए ना, तो फन हदीस में आला फाजले बरेलवी को महारत तामा हासिल थी। और जितनी भी सनदें आप लाइए, मैं आपके सामने अपना रिकॉर्ड पेश करूं जो मेरे पास मौजूद है छपा हुआ, इमाम बुखारी तक किसी की सनद 30 वास्तों से मिलेगी, 25 वास्तों से मिलेगी। आला हजरत फाजले बरेलवी के पास जब आपने हज का सफर फरमाया, तो एक उस जमाने के हदीस के इमाम थे जो आला हजरत को उन्होंने इजाजत दी है, वो सिर्फ 11 वास्तों से इमाम बुखारी तक मिलती, इतनी करीबी हदीस। और एक हदीस जो आला हजरत की है, ये पूरा इस पर रिसाला है अल इजाजा के नाम से, ایک اعلی حضرت کی سند وہ ہے کہ جس میں اعلی حضرت نے جن سے سند لی ان سے لے کر امام اعظم ابو حنیفہ، پھر امام اعظم ابو حنیفہ کے استاد حضرت امام حماد، امام حماد شاگرد تھے ابراہیم نخعی، اور ابراہیم نخعی روایت کرتے تھے حضرت اسود اور حضرت القمص، اور وہ حدیث بیان کرتے ہیں حضرت عبداللہ ابن مسعود سے. تو امام اعظم ابو حنیفہ تک جتنے محدث ہیں یہ سب کے سب حنفی، ورنہ بعض حدیثوں میں آتا ہے کہ کوئی امام شافعی ہوتا ہے کوئی حملی ہوتا ہے، اور یہ ہم پہلے بتا چکے کہ چاروں ائمہ ہمارے نزدیک حق ہیں. تو ایک سند تو اعلی حضرت کی وہ ہے کہ جس میں امام اعظم تک سارے محدثین جو ہیں وہ خالصتاً حنفی. اور دوسری بات میں بتاؤں، اعلی حضرت فاضل بریلوی مرید تھے حضرت آل رسول مارہروی، ان کے مرید، اور وہ تلمیذ تھے شاہ عبدالعزیز محدث دہلوی. شاہ عبدالعزیز محدث دہلوی کو ساری دنیا محدث مانتی، تو اعلی حضرت کی سند میں شاہ عبدالعزیز محدث دہلوی تک ایک واسطہ، اور وہ واسطہ کون سا ہے؟ حضرت آل رسول مارہروی. فوراً اس کے بعد ان کی سند جو ہے وہ حضرت کیا نام ہے شاہ عبدالعزیز محدث دہلوی تک ملتی ہے. تو یہ لوگوں کا یہ کہنا، یہ ایسی چیزوں کو سنا نہ جائے کہ آپ کو اپنے مذہب میں کسی قسم کا شبہ اور وہ پیدا ہو. بلکہ علماء نے یہ تک لکھا کہ علماء کو بھی بد مذہبوں کی کتابیں ضرورت کے لیے پڑھنا جائز، ورنہ ان کو بھی جائز نہیں. مثلا کسی سے مناظرہ ہو رہا، تب ظاہر ہے کہ عالم کو تو ہر مذہب کی کتاب رکھنی ہوگی، قادیانی کی بھی رکھنی ہوگی، رافضیوں کی بھی رکھنی ہوگی، دیوبندیوں کی بھی. کس لیے؟ کہ مناظروں میں کام آئے کہ بتائیں آپ نے فلاں کتاب میں یہ لکھا، فلاں میں یہ لکھا. تو آپ اگر اس کو پڑھیں گے نہیں تو کس طریقے سے ہو سکتا ہے؟ آپ میں سے کوئی پوچھے واہ بھائی یہ تو آپ نے نکال لیا کہ مولوی تو پڑھ سکتے ہیں، ہم دوسرے نہیں پڑھ سکتے. میں آپ کو دنیائی مثال سے سمجھاتا ہوں. اب تو خیر ایسا نہیں ہے، ایک زمانے بسیں چلتی تھی تو باہر لکھا ہوتا تھا چلتی گاڑی میں اترنا چڑھنا منع ہے، لکھا ہوتا تھا. کبھی دیکھا ہوگا آپ؟ نہیں. اچھا کنڈکٹر کو دیکھیں، وہ چلتا ہی چلتی گاڑی میں بیٹھتا ہی اور ہمیشہ چلتی گاڑی سے اترتا ہے، تو یہ اس کے لیے نہیں لکھا ہوا. وہ دن بھر کام یہی کرتا، اس لیے نہیں دھوکا کھائے گا، نہیں گرے گا کہیں، سمجھ گئے نا. تو علماء جو رات دن یہ کام کرتے ہیں تو وہ نہیں پھسلیں گے. عوام کا خطرہ ہوتا ہے کہ وہ کوئی دیکھ کر کے ایسی چیز پھسل نہ جائیں. اس لیے بد مذہبوں کی تقریریں نہ سننی چاہیے اور نہ ان کی کتابیں پڑھنی چاہیے، اور علماء کو بھی بغیر ضرورت کے وہ کتابیں پڑھنی نہیں چاہیے. ضرورت کے لیے ان کے لیے جائز. اس لیے میں آپ کو یہی ہے کہ وہ اس نے جو بات کہی وہ تو غلط کہی، مگر آپ کو وہ نہ ان کی تقریر سننی چاہیے پڑھنا چاہیے. اب میں اس کی دو تین مثالیں دیتا ہوں. انٹرنیٹ اس وقت جو ہے ایک ظلم عظیم. میں آپ کو بتاتا ہوں چند ویب سائٹیں ایسی ہیں جن کو آپ دیکھیں تو قرآن مجید کے خلاف اتنی بکواس، اتنی بکواس کہ آدمی اس کو دیکھ کر کے شبہ پیدا ہونے لگتا. اور پھر اس کے بعد میں کیا ہوتا کہ ان ویب سائٹوں کو اگر آپ دیکھیں تو اس میں لکھا ہوتا ہے کہ میں نے یہ ویب سائٹ دیکھ کر دین چھوڑ دیا، اسلام چھوڑ دیا، عقیدہ چھوڑ دیا، قرآن مجید چھوڑ دیا پڑھنا وغیرہ. تو اپنی اس میں تعداد بتاتے ہیں کہ اتنے حضرات نے اس ہفتے میں دین اسلام کو چھوڑ دیا وغیرہ وغیرہ. تو یہ تو ایک انقلاب برپا ہوا ہے. اور ایک زمانہ تو وہ تھا جب لوگوں کے قابو تھا منطق اور فلسفے والے جو اعتراضات کرتے تھے، ہمارے علماء بہت پریشان ہو ان کے اعتراضات وغیرہ، لیکن اللہ نے امام غزالی، امام رازی جیسوں کو پیدا کیا اور انہیں سب کو ایسے جوابات دے کر کے ساکت کر دیا کہ بعد میں کسی کو بک بک کرنے کی گنجائش ہی نہیں رہی. تو اب کیا ہوا؟ اب اس کا مقابلہ آپ کیسے کریں گے؟ کس طرح کریں گے؟ اب ساری دنیا میں ایک ہوا کے ذریعے سے پھیل رہا، کیسے پابندی لگائیں؟ جس کا جی چاہے جو جی چاہے ڈال دیں، جس کو چاہے گالیاں دے دیں، جو چاہے وہ کرے. تو اب یہ تو ہمارا کام یہ ہے کہ بالکل اس کے قریب نہ جائیں اور اپنے ایمان، اپنے اسلام کی حفاظت کریں. شبہ نہیں ہونا چاہیے، ایمان تو یقین کا نام ہے نا. تو اگر یقینی متزلزل ہو جائے. آخری بات پھر دوسرا سوال لیتے ہیں. ہمارے پاس سوائے ایک اصلی اور پختہ عقیدے کے اور ہے کیا؟ کیا اتنے نمازی کیا؟ میں 10 لاکھ میں بھی اگر تقریر کروں تو پوچھوں بھائی یہ جو آپ نماز پڑھتے ہیں، ایک آدمی ہاتھ اٹھا کر کہے کہ اس کو کوئی القا ہوا ہے کہ نماز اس کی قبول ہو گئی؟ کوئی کہہ سکتا میں ساری عبادتیں کرتا ہوں سب قبول ہو گئیں اور سب جنا میری صحیح ہے؟ کیا منہ پہ مار دی جائیں گی ساری نمازیں سارے روزے سارا حج اور سارا زکات؟ کیا رہ جائے گا آپ کے پاس؟ ایک ہی تو سامان ہے نا، اور وہ سامان ہے عقیدہ، یاد رکھیے. اور پوری نظیر نہیں ملے گی آپ کو کہ اللہ تبارک و تعالیٰ نے کسی ایسے شخص کی مغفرت کر دی ہو جس کا یقین تو متزلزل ہو، ایمان نہ ہو، مگر نماز کی بنیاد پر مغفرت ہو گئی، حج کی بنیاد پہ مغفرت ہو گئی، زکوٰۃ کی بنیاد مغفرت ہو گئی. ایک نظیر نہیں بتا، ورنہ اصول پورا دھرم ہو جائے گا، ساری عمارت عقیدے کی دھرم سے گر جائے. ہاں ایسی مثالیں ہیں کہ بے عمل رہا لیکن پختہ عقیدے میں تھا، اللہ نے رحم فرما دی. تو اس لیے عقیدہ جو ہمارا ہے وہ بالکل مستحکم ہونا چاہیے، اس میں کوئی صلاح صفائی کی گنجائش نہیں. ٹھیک ہے، یہ ہمیشہ یاد رکھیے. کو کبھی دیکھیں نہیں بد مذہب کی، نہ کتاب دیکھیں نہ ان کی باتوں کو سنیں. اور کوئی ساتھ؟ جی آپ بولیے.